جی حضرت نوح علیہ السلام پہلے بیٹے کی محبت میں جھوٹ دکھتے ہیں اور اس کو بلاتے ہیں، تو ظاہری بات ہے کہ یہ محبت کے ساتھ ہی تھا بلانا، لیکن جو ہی اللہ سبحانہ تعالیٰ کا حکم آ گیا تو بیٹے کو بھول کر ایمان کی فکر پڑ گئی کہ بیٹا تو ڈوب گیا، کہیں ایمان نہ ڈوب جائے۔ یہ ایک ایمان والے کے دل کی کیفیت ہوتی ہے۔ تھوڑی سی اس میں ہم مزید بات کریں گے کہ نبی کا بیٹا کیوں ڈوبا، کیا نبی نے حق ادا نہیں کیا، کیا نبی نے ان کو نہیں بتایا؟ تو اس کی وجہ جیسا کہ اس جملے میں آتا ہے کہ ولا تکوں مائل کافرین، مفسرین کہتے ہیں کہ حضرت نوح نے، یہ کیسے ہو سکتا ہے کہ دوسروں کو تو دین کی اتنی دعوت دی لیکن اپنے بیٹے کو نہ سمجھایا ہو، لیکن باہر کے ماحول کا اثر اتنا شدید تھا کہ باپ کی بات اثر انداز نہ ہو سکی۔ اور اللہ نہ کرے کسی کا یہ ایکسپیرینس ہو، کئی ماں باپ جو ایسے ویسٹرن ماحول میں رہتے ہیں وہ اپنی پوری کوشش کے باوجود جب اپنے بچوں کو اس ماحول میں اس حد تک دیکھتے ہیں کہ بعض بچے تو یہ تک کہنے سے نہیں چوکتے کہ وی آر ناٹ مسلم اینی مور، تو اس وقت ان ماں باپ کے دل پہ کیا بات گزرتی ہے۔ اصل میں اس میں اللہ سبحانہ تعالیٰ نے نبیوں کا اختیار بھی دکھایا ہے کہ ہدایت اللہ کے ہاتھ میں ہے۔ حضرت نوح علیہ السلام جو تھے وہ مبلغ تھے، دائی تھے، الہادی نہیں تھے۔ یہ چیز انسان کو بہت سکون دیتی ہے کہ میں نے اپنے سے جتنا کر سکا وہ کیا، لیکن اس کے بعد اب نتائج اللہ کے ذمے ہیں۔ اللہ تعالیٰ نے انبیاء کرام کی صورت میں ہمارے لیے مختلف مثالیں رکھی ہیں۔ حضرت نوح کا بیٹا نہ بچ سکا تو حضرت ابراہیم کا باپ نہ بچ سکا۔ ادھر بیٹا مجبور ہے، ادھر باپ مجبور ہے، کیونکہ الہادی اللہ کی ذات ہے۔ تو یہ سوچ کہ نبی سب کچھ کر سکتے ہیں، یہ اس سے دور ہوئی۔ دوسری چیز، یہاں سے آج کے دور میں بعض لوگوں کا یہ عقیدہ چند ولیوں کے بارے میں بھی ہے کہ اللہ ان کی نہیں موڑتا، اللہ ان کی ضرور سنتا ہے۔ اور ولایت میں اگر آپ پڑھیں، اور خاص طور پہ تصوف میں، بعض لوگ جب ایکسٹریم پہ جاتے ہیں تو انہوں نے کچھ درجے رکھے ہوئے ہیں، سلوک کے درجے بولتے ہیں اس کو، صلاح کا یا سلیک و سلوک، کہ چلتے چلتے اللہ کے راستوں میں بندہ ایک ایسے درجے پہ پہنچ جاتا ہے کہ پھر اللہ اس کی ہر بات مانتا ہے۔ تو بتائیے کہ کوئی 950 سال میں سلوک کے اس درجے پہ تو نہیں پہنچ سکا۔ کیا تھا اگر اللہ تعالیٰ ابن نوح کے بیٹے کو بچا لیتے؟ کوئی آپ کو شکوہ دیکھا، کوئی تانا، اللہ میں نے تو اتنوں کے لیے کوشش کی، آپ نے میرا ایک بچہ بھی نہیں بچایا؟ ہمارے یہاں عموماً دین کے کام کے فوراً بعد ہم اس کے بارے میں کچھ نہ کچھ ریٹرن مانگنے لگتے ہیں، منہ سے نہ بھی مانگیں۔ ہمیشہ ریٹرن مال اور سونے زیور کی ضرورت میں نہیں ہوتا، ہم یہ چاہتے ہیں ہمیں تھوڑا سا تو اختیار مل جائے، بس میں دعا کروں اللہ قبول کر لے، بس میں یہ کروں تو وہ ہو جائے، وہ کروں تو یہ ہو جائے، اور اس کے بعد بس میری چلنے لگے۔ تو اس سے ہمیں یہ بھی پتہ چلا کہ اللہ پہ کسی کی نہیں چلتی، اور جب تک کوشش کر سکے کی، لیکن جب اللہ تعالیٰ کی طرف سے فیصلہ آ گیا تو بات ختم ہو گئی۔ اب یہ ایک سوال ہے، یہاں اب تھوڑی سی ہم بات کریں گے کہ ہم اپنی نسلوں کو کیسے ڈوبنے سے بچائیں۔ حضرت نوح علیہ السلام کی صورت میں اللہ تعالیٰ نے ہمارے لیے ایک سوال کھڑا کر دیا کہ آج کے دور میں کیا کوئی ایسے فتنے ہیں کہ جس سے انسان خود کو بھی اور اپنی نسلوں کو بچائے؟ تو آپ دیکھیے کہ قرآن پاک میں اولاد کو فتنہ کہا گیا، اور فتنہ کہتے ہی اس چیز کو ہیں کہ جس کا صحیح استعمال انسان کو خیر دے اور اس کا غلط استعمال شر میں بدل دیں۔ یعنی آپ کہہ لیجئے کہ فتنہ ہر وہ چیز ہوتی ہے کہ جس کو اگر صحیح طریقے سے استعمال کریں گے تو وہ خیر کی چیز ہوگی، اور اگر اس کا استعمال غلط کر دیا جائے تو وہ شر کی صورت میں بنتی ہے۔ اور قرآن پاک میں 3 سے زیادہ مقامات تو مجھے بھی یاد آ رہے ہیں کہ جہاں اللہ تعالیٰ نے اولاد کو اور بیویوں کو فتنہ کہا، ان من اموالکم فتنہ و ان من اولادکم فتنہ۔ تو اولاد کی کس طرح سے تربیت کی جائے یا کیا حالات پیش کیے جائیں کہ وہ ان فتنوں سے نہ بچے؟ اور آج میں صبح یہ جب دیکھ رہی تھی تو پھر میں اللہ کی بانٹ پہ حیران ہو رہی تھی کہ آج کل ہم جو سائنس آف ججمنٹ کا ٹاپک کر رہے ہیں اس میں ہمارا فتنوں کا ٹاپک بھی ساتھ ساتھ چل رہا ہے۔ تو اس کے ناطے سے بہت سارے فتنے آج کے لیے کچھ جمع کیے تھے کہ جو کلاس میں شیئر کروں گی، لیکن اس میں سے ایک فتنہ جو ہے وہ اولاد کا فتنہ ہے۔ سب سے بڑا فتنہ جو آج کے دور میں ہے یہ نفسانی خواہشات کا فتنہ ہے۔ اس کے بعد جو دوسرا فتنہ بنتا ہے یہ اولاد کا فتنہ ہے، یہ ایک آزمائش ہے۔ اللہ نے اس کو رحمت بنایا تھا، ہم اپنے غلط استعمال کی وجہ سے اس کو زحمت بنا لیتے ہیں۔ کوئی بچہ دنیا میں گناہ کرتا ہوا اور غلط کام کرتا ہوا نہیں آتا، लेकिन बाज़ दफ़ा माँ बाप इस किस्म की तरबियत कर देते हैं कि उससे फ़ायदा नहीं उठाते बल्कि ज़्यादती हो जाती है। सूरह अनफाल आयत 28 में अल्लाह ताला ने इसको फितना कहा, इन्नमा अमवालुकुम व औलादुकुम फितना। इसी तरह सूरह तगाबुन आयत 14:14 में कहा, या अय्युहल्लज़ीना आमनू इन्न मिन अज़्वाजिकुम व औलादिकुम अदुवल्लकुम फ़ाहज़रूहुम, कि बेशक तुम्हारी बीवियों और औलादों में से कुछ फितने हैं, दुश्मन इनसे बचो। और हमारे इस सबक में ये दोनों फितने साथ हैं, नूह की बीवी और नूह का बेटा, बीवी और बच्चा इसका फितना बन गया। गोया के पता चला कि नेक लोग भी आजमाइशों का शिकार होते हैं। आज जब कोई हमें हमारी औलाद के बारे में ज़रा सा पॉइंट आउट करे तो हमें गुस्सा बहुत लगता है। न जाने क्यों इंसान के दिल में औलाद की मोहब्बत होती है। लेकिन आप देखिए कि दुनिया की सबसे सच्ची किताब, क़यामत तक रहने वाली किताब में नूह के बेटे की बुरी मिसाल दे दी गई। नूह को बुरा नहीं लगा। हम होते तो हम कहते अल्लाह ताला ये आयतें तो निकाल दो, मेरे बेटे का ना जिक्र करना, देखो ये तो रिकॉर्ड पे बात आ जाएगी, सारी दुनिया के रिकॉर्ड ख़त्म होने वाले हैं, लेकिन अल्लाह का ये रिकॉर्ड चलता रहेगा। लेकिन अल्लाह ने ये क्यों बताया? हम सब के लिए बताया। अल्लाह के नबी सल्लम की एक बड़ी खूबसूरत रिवायत है तबरानी में, आपने फरमाया, अलवलदु मखज़नतुन महबनतुन मजहलतुन मबखलतुन। औलाद खुजन और गम का बायस है, यानी औलाद एक ऐसी है जो बंदे को गम देती है, उसके अंदर दिल पड़ा रहता है, वो इंसान को बुज़दिल कर देती है। औलाद की ये मोहब्बतें जो है ना, ये इंसान के लिए एक अजीब बात बनती है। कैसे औलाद बंदे को गम कैसे देती है? हर वक्त उसमें गम पड़ा रहता है, ये बीमार ना हो जाए, इसको ठंड ना लग जाए, हवा ना लग जाए, बचपन में ये गम होता है। ज़रा सा बड़ा हुआ पढ़ता नहीं है, कुनज़ेहन है, फेल हो जाएगा, पढ़ता नहीं, पीछे रह गया, ग्रेड कम है। ज़रा सा जवान हुआ मुलाजमत नहीं करता, बड़ा सोता रहता है, औलाद गम का ज़रिया है। फिर दूसरी बात आपने कही कि औलाद बुजदिली का सबब है, कैसे? अल्लाह की खातिर जान देने की बात है तो कहते हैं क्या करें, मेरे छोटे छोटे बच्चे हैं, ये बच्चे बुजदिल बना देते हैं। आपको कहा जाता है अल्लाह के लिए निकले, वो कहते हैं नहीं औलाद पीछे पड़ी है। फिर तीसरा आपने कहा कि मज बना तन तुन, औलाद जहालत का ज़रिया है, क्या भाई दीन सीख लो? कहते नहीं भाई क्या करूँ, छोटे छोटे बच्चे हैं, इनकी रोज़ी रोटी की फिक्र है, मैं दीन सीखने के लिए वक्त कैसे निकालूं, मैं तो औलाद के लिए माल कमाने के लिए काम करता हूँ। तो औलाद इंसान की जहालत की बात है। फिर इसी तरह आपने कहा कि औलाद बंदे को बखील बनाती है, बुखल। वो कैसे? कि भाई अल्लाह के रास्ते में कुछ खर्च करो, तो कहते हैं क्या करूँ, अखराजात बहुत है, अभी बच्चे भी हैं, अभी शादियाँ करनी है, अभी पढ़ रहे हैं, और इंसान नाराज़ हो जाता है। इस तरह काम करता है कि बस दफ़ा औलाद ही बंदे की हर नेकी से पीछे रहने का ज़रिया बनती है। सूरह तौबा आयत 55 में अल्लाह ताला कहते हैं, वला तुजिब का अमवालुहुम व औलादुहुम, आप को इनके माल और औलाद ताज्जुब में ना डालें, यानी उनके माल और औलादों को देकर रश्क ना करो इन पर। बल्कि हमें क्या सिखाया कि वजअलना लिलमुत्तकीना इमामा। सूरह सजदा में अल्लाह सुब्हान तआला कहते हैं कि दुआ मांग के सोया करो रातों को कि अल्लाह मेरे औलाद और मेरी बीवी बच्चों को मेरी आंखों की ठंडक बना दें। तो क्या किया जाए औलाद के लिए या नस्लों की हिफाजत के लिए क्या किया जाए? सबसे पहले तो अपनी ज़िंदगी का आगाज़ ही अच्छे रास्ते से करें, रिश्तों का इंतखाब, अच्छी लड़कियों से शादियाँ की जाएँ और अच्छे मर्दों से शादियाँ की जाएँ। फ़ज़फ़ुर बिज़ात दैनी तरीबत यदाक, एक हदीस के अल्फाज हैं कि तू अपनी इस दवाजी ज़िंदगी में नेक बीवी के साथ कामयाब हो। बहुत मारूफ बात है और इस पर बहुत लंबी बात हुई है, लेकिन इस वक्त इसकी ज़रूरत नहीं। सिर्फ वो अमली पहलू आपके सामने रखना चाहती हूँ कि जो आने वाली नस्लों को डूबने से बचा सकती हैं। फिर अगली चीज़ यह है कि औलाद की ईमानी तरबियत की कोशिश की जाए। जितना इनकी जिस्मानी तरबियत की हम कोशिश करते हैं, जिस्मानी नश्वोनुमा की, खाने की पीने की, इनका कैल्शियम चेक कराते हैं डॉक्टर्स को जाके, इनकी आंखों का रंग चेक कराते हैं, इनका वेट चेक कराते हैं, इसी तरह कोई ना कोई एक ऐसा क्राइटेरियन रखिए कि आपके बच्चों का ईमान किस लेवल पे है, इसको भी चेक करें। मेरा बच्चा कैसा है, मेरे बच्चे के दोस्त कैसे हैं, इसका स्कूल कैसा है, इसके माहौल कैसे हैं, ये क्या काम करते हैं। पहले आप देखिए 6-6 साल तक की उम्र के बच्चे माँ ही की गोद में तरबियत पाते थे, फिर उसके बाद जाके बच्चे की कहीं स्कूलिंग शुरू होती थी। अब 2 साल की उम्र में बच्चों को स्कूलों में भेजा जाता है और बाज़ दफ़ा माएँ दूसरों के बच्चों को पढ़ा रही होती हैं। डे केयर और बेबी केयर्स में बच्चे बाज़ दफ़ा जाते हैं। और हालात क्या है ये आप मेरे से ज़्यादा जानते हैं। एक सिस्टर मेरे से शेयर कर रही थी, 9 साल की बच्ची, उसको शादी की अर्ज है। कैन यू बिलीव, वो बच्ची उनके लिए संभलनी मुश्किल है कि वो बच्ची रात को सोते वक्त अपने बॉयफ्रेंड को याद करती है। कैन यू बिलीव। और जब मैंने उनसे ये बात सुनी तो मुझे हदीस याद आ गई कि क्यामत के करीब 8-9 साल की बच्ची नानी भी बन जाएगी। ये क्या जज्बे हैं। मैंने सिर्फ एक ही कमेंट उनको दिया, मैंने कहा इतने सांपों के बीच में हमारी औलादें पल रही हैं। कहती बाहर का माहौल ऐसा है, करें क्या माँ बाप। और मुस्लिम बच्चों के ऊपर भी नज़र रखने की ज़रूरत है, क्योंकि गंदे माहौल में साफ़ कपड़ा डालेंगे वो गंदा ही होगा, चाहे आप उसको कहेंगे ये प्योर रेशम है या प्योर कॉटन है। तो ज़रूरत है इस बात की कि देखें कि हमारे बच्चों की तरबियत कौन कर रहा है। टीवी, मीडिया, उनका नेट क्या कुछ उनको दिखाता है। फिर एक और छोटी सी चीज़ क्या है कि हमें तक़वियतुल ईमानी फ़ी नफूसिल आबाए वल उम्महात, माँ और बाप का अपना ईमान रासिख करने की ज़रूरत है। जितना माँ बाप का ईमान बढ़ेगा, उनका अल्लाह से ताल्लुक़ अच्छा होगा, उतना बच्चों का भी होगा। ये चीज़ जो है ना, ये अछूत है। आपका ईमान आपके घर पे ज़रूर असर डालता है, आपके शौहर का ईमान पड़ता है। तो आप ख़ुद सीखना शुरू कर दें। अगर आपके बच्चे ईमान से पीछे जाते हैं, उनका इस वक्त नहीं, आप कीजिए, आप देखेंगे कि आपका नेक होना आपके बच्चों के ऊपर ज़रूर असरअंदाज़ होगा इंशाअल्लाह ताला। फिर इसी तरह आप देखिए कि बहुत सारी ऐसी चीज़ें हैं कि जिसके लिए प्रैक्टिकली हमें कोशिश करनी चाहिए। हम बच्चों के साथ साथ अपने इर्द गिर्द भी देखें। क़ुरान एक ऐसा मीडियम है कि जो इंसान को बहुत बड़ी बड़ी बुराइयों में पीछे कर देता है। फिर इसी तरह आप देखिए कि इंसान अगर चाहते हैं, हम सब चाहते हैं, कोई भी ऐसा नहीं है कि हम चाहें कि नूह की तरह हमारी औलादें भी किसी फितने का शिकार हो जाए, तो फिर हमें उसके लिए पूरी कोशिश करनी है कि हम खुद इन फितनों के आगे दीवार बन सकें और इस तरह से अपने बच्चों को बचाएं उस हर चीज़ से जो उनके ईमान को ख़राब करें। और कभी अंधा एतमाद ना करें। वल्लाही अंधा एतमाद भी बाज़ दफ़ा बंदे को धोखे में डाल देता है। एक माँ थी तो वो सिर्फ इस बात पे, जिसको आप कहें कि ज़हनी मरीज़, कि मैं तो अपने बच्चे के बारे में ये सोच भी नहीं सकती। और मैं यकीन से कह सकती हूँ कि हम में से 98% माएँ अपने बच्चों के बारे में कोई गलत बात सोच भी नहीं सकती, क्योंकि हमें अपनी तरबियत पे असर है, हमें अपने दूध पे मान है, हमें पता है कि हमने इनको शुरू से ये बताया। लेकिन माहौल का असर, वला तकुमाल काफिरी। फिर इसी तरह आप देखिए कि इस वाक्य के जो बहुत ही दिलसोज किस्म के पहलू हैं कि अगर इतने साल की तालीम तरबियत और इतने साल के दीन के काम के बाद नूह अलैहिस्सलाम अल्लाह के फैसले को नहीं हटा सके, तो मैं और आप इस खुशफहमी में ना रहें कि चूंकि मैं कुरान पढ़ाती हूँ तो मेरे बच्चे बहुत अच्छे रहेंगे, चूंकि मेरे मियाँ तो मस्जिद में खिदमत करते हैं तो हमारे बच्चे अच्छे होंगे। मैंने देखा है वो मर्द जो मस्जिदों से निकलते ही नहीं है बेचारे, सिवाय अपनी ज़रूरियात के लिए, उनके बच्चे 5 वक्त की नमाज भी नहीं पढ़ते। तो बच्चों को साथ लेके चले, दीन का सफ़र तनहा नहीं चलेगा। इसके ऊपर मैंने एक अलग से दर्स भी दिया था, यानी बच्चों का कोई कोर्स पूरा हुआ था तो उस पर, तो मैंने यही आयतें लेकर कुछ अमली बातें बताई थी कि वो नूह का बेटा डूबा था तो हमने अपनी नस्लों को कैसे बचाना है। इस तरह के टॉपिक अगर आपको पेरेंटिंग के टॉपिक के अंदर कहीं भी दिखें तो आप उससे फ़ायदा उठा सकते हैं। फिर एक तो छोटी छोटी बातें, जिनके दर्जे हैं सिवा उनका इम्तिहान भी सिवा है। नबियों के इम्तिहान आम लोगों से सख्त होते हैं, चूँकि अल्लाह ने इनको बड़ा देना होता है दर्जा, तो लिहाजा नबी के सामने बेटा डूबा, अलग भी तो डूब सकता था, नबी के सामने डुबोया गया ताकि नबी को भी यकीन आ जाए कि बेटा डूब गया। और कहते हैं ना कि जो आंखों से ओझल होता है उसका यकीन भी नहीं आता। हज़रत नूह अलैहिस्सलाम की आंखों के सामने एक मौज आती है और बच्चे को डुबो के ले जाती है, ये क्या बताती है कि अल्लाह नबियों के इम्तिहान सख्त किस्म के लेके आता है। फिर एक और चीज़ इससे पता चलती है कि खून के रिश्ते नहीं बचाते, ईमान के रिश्ते बचाते हैं। फिर एक और बात पता चलती है और वो क्या है कि इंसान अपनी ज़िंदगी में जो कुछ भी करता है औलाद के लिए, औलाद का बुरा अंजाम देखकर इंसान का दिल पसीज जाता है। अगर आपने आयतों की तरतीब पे गौर किया ना, तो शुरू में बात आई थी नबी की अपने बच्चे को बचाने की, बीच में दोबारा किस्सा आ गया और पूरा किस्सा ख़त्म हुआ तो अल्लाह ताला ने हज़रत नूह अलैहिस्सलाम को बेटे के बारे में बताया। यानी ये एक ऐसा अंदाज़ है कि बात जब तक दीन की पूरी नहीं हो गई, ज़ाती मामले पे बात करना अल्लाह ताला ने पसंद नहीं किया हज़रत नूह के। क्या बताया गया कि असल जो खुलासा सारी बात का निकला वो ये है कि अल्लाह के दीन के तकाजे, آپ کی ذات سے پہلے ہیں، اور اسی ساری چیزوں کے اندر رہتے ہوئے انسان اپنے آپ کو جتنا زیادہ اللہ تعالیٰ کے اوپر رکھے گا اتنا اللہ سبحانہ تعالیٰ آپ کو زیادہ دوسری چیزوں پر رکھے۔ دعا کرتے رہا کریں، اور کوئی کہتا ہے کہ اچھا جی کہ میں تو اب اپنے بچوں پہ نظر رکھنا چاہتی ہوں اس لیے اب مجھے پڑھنے کی ضرورت نہیں، تو پڑھنے کی ضرورت نہیں ہے نا، تو پھر آپ کو دن بدن اپنے بچوں کی خامیاں دکھیں گی نہیں۔ بعض مائیں کہتی ہیں نہیں ہمارے بچے گھروں میں جوان بچے ہیں، ہم کیوں پڑھنے آئیں؟ تو بچے جوان گھروں میں نہیں ہوتے، جس وقت ہم پڑھنے آتے ہیں اس وقت الحمدللہ وہ بھی کہیں نہ کہیں گئے ہی ہوتے ہیں۔ تو آپ کو یہ جو سوچ ملتی ہے نا، یہ سوچ بھی بہت قیمتی ہے۔ اگر ہم نے ان کی وقت پہ کوشش کی تو آپ دیکھیں گے کہ حضرت نوح کے بعد حضرت ابراہیم کی مثال، بچپن میں ہی وہ بچہ اتنے برے ماحول میں پیدا ہوا لیکن اللہ نے اس کی بات جو تھی وہ بچا کے رکھ دی۔ کہتے ہیں کہ رجب کے مہینے میں عذاب آیا تھا 10 رجب کو، اور 10 محرم کو عذاب ختم ہوا، اور 6 مہینے تک یہ کشتی جو تھی وہ چلتی رہی۔ اور یہ جو جودی پہاڑ ہے، یہ کہتے ہیں کہ بائبل میں ارارات پہاڑ کا نام آتا ہے، جودی کا نہیں آتا۔ تو کرسچنز نے پوری کوشش کی ہے اس بارے میں کہ ارارات پہاڑ پر اپنی مہمات بھیجیں اور وہاں اس کشتی کو ڈھونڈیں، ابھی تک ان کو کامیابی نہیں ہوئی۔ اور اب انہوں نے قرآن کے اندر جودی پہاڑ کا نام پڑھ کر اس پہاڑ کو، غالباً اس کو وہ سی سے لکھتے ہیں جودی، کچھ کوٹی یا سوٹی کچھ اس قسم، اب انہوں نے اپنی مہمات ادھر بھیجی ہیں کہ شاید ہمیں یہاں سے کامیابی ہو۔ اور ہمارا ایمان ہے کہ قیامت سے پہلے یہ کشتی ضرور نکلے گی کیونکہ اللہ تعالیٰ نے اس کو نشانی بنایا۔ جی کہتے ہیں کہ ترکی کے ساحل پہ، ترکی کے پاس ہے، لیکن وہ پہاڑ اتنے بڑے ہیں، اوپر سے دکھتی ہے جب یہ لوگ اوپر سے دیکھتے ہیں، لیکن ایک تو وہ پہاڑ سیدھے اور پوری برف سے بھرے ہوئے ہیں، کبھی وہ برف پگھلے گی، لوگ ان پہاڑوں پہ جائیں گے، واللہ اعلم۔ جی اس طرح کی چیزیں دیکھیے کہ نکل آتی ہیں نا، تو یہ نکلی تو ہمارے ایمان پہ کوئی فرق نہیں پڑنا، لیکن یہ کہ دنیا کو انسان یہ دکھا سکتا ہے کہ دیکھیں کہ اللہ تعالیٰ نے جو بات کہی تھی وہ سچ ہے۔ تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ جس فتنے میں اللہ تعالیٰ نے حضرت نوح کو مبتلا کیا، ہم سب کو اس سے محفوظ رکھے اور ایسی آزمائشوں سے بچائے۔ اور نبیوں کے یہ قصے پڑھتے ہوئے حقیقت میں ہمیں ان کا انسان ہونا بھی دکھتا ہے، اور کس طریقے سے انہوں نے اپنے آپ کو ان ساری چیزوں سے محفوظ کیا ہوگا۔ اللہ تعالیٰ ہم سب کو بھی توفیق دے۔
وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَى قَوْمِهِ إِنِّي لَكُمْ نَذِيرٌ مُبِينٌ أَلَّا تَعْبُدُوا إِلَّا اللَّهَ إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ أَلِيمٍ فَقَالَ الْمَلَأُ الَّذِينَ كَفَرُوا مِنْ قَوْمِهِ مَا نَرَاكَ إِلَّا بَشَرًا مِثْلَنَا وَمَا نَرَاكَ اتَّبَعَكَ إِلَّا الَّذِينَ هُمْ أَرَاذِلُنَا بَادِيَ الرَّأْيِ وَمَا نَرَى لَكُمْ عَلَيْنَا مِنْ فَضْلٍ بَلْ نَظُنُّكُمْ كَاذِبِينَ قَالَ يَا قَوْمِ أَرَأَيْتُمْ إِن كنت على بينة من ربي وآتاني رحمة من عنده فعميت عليكم أنلزمكموها وأنتم لها كارهون ويا قوم لا أسألكم عليه مالا إن أجري إلا على الله وما أنا بطارد الذين آمنوا إنهم ملاقو ربهم ولكني أراكم قوما تجهلون ويا قوم من ينصرني من الله إن طردتهم أفلا تذكرون ولا أقول لكم عندي خزائن الله ولا أعلم الغيب ولا أقول إني ملك ولا أقول للذين تزدري أعينكم لن يؤتيهم الله خيرا الله أعلم بما في أنفسهم إني إذا لمن الظالمين قالوا يا نوح قد جادلتنا فأتنا بما تعدنا إن كنت من الصادقين قال إنما يأتيكم به الله إن شاء وما أنتم بمعجزين ولا ينفعكم نصحي إن أردت أن أنصح لكم إن كان الله يريد أن يغويكم هو ربكم وإليه ترجعون أم يقولون افتراه قل إن افتريته فعلي إجرامي وأنا بريء مما تجرمون وأوحي إلى نوح أنه لن يؤمن من قومك إلا من قد آمن فلا تبتئس بما كانوا يفعلون واصنع الفلك بأعيننا ووحينا ولا تخاطبني في الذين ظلموا إنهم مغرقون ويصنع الفلك وكلما مر عليه ملأ من قومه سخروا منه قال إن تسخروا منا فإنا نسخر منكم كما تسخرون سوف تعلمون من يأتيه عذاب يخزيه ويحل عليه عذاب مقيم حتى إذا جاء أمرنا وفارت النور قل نحمل فيها من كل زوجين اثنين وأهلك إلا من سبق عليه القول ومن آمن وما آمن معه إلا قليل وقال اركبوا فيها بسم الله مجريها ومرساها إن ربي لغفور رحيم وهي تجري بهم في موج كالجبال ونادى نوح ابنه وكان في معزل يا بني اركب معنا ولا تكن مع الكافرين قال سآوي إلى جبل يعصمني من الماء قال لا عاصم اليوم من أمر الله إلا من رحمه وحال بينهما الموج فكان من المغرقين وقيل يا أرض ابلعي ماءك ويا سماء أقلعي وغيض الماء وقضي الأمر واستوت على الجودي وقيل بعدا للقوم الظالمين ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وأنت أحكم الحاكمين قال يا نوح إنه ليس من أهلك إنه عمل غير صالح فلا تسألني ما ليس لك به علم إني أعظك أن تكون من الجاهلين قال رب إني أعوذ بك أن أسألك ما ليس لي به علم وإلا تغفر لي وترحمني أكن من الخاسرين قيل يا نوح اهبط بسلام منا وبركات عليك وعلى أمم ممن معك وأمم سنمتعهم ثم يمسهم منا عذاب أليم تلك من أنباء الغيب نوحيها إليك ما كنت تعلمها أنت ولا قومك من قبل هذا فاصبر إن العاقبة للمتقين